جسامین میں وائس آف امریکہ واشنگٹن کی اردو سروس سے ہفتہ وار طویل دورانی کے شو آپ کی دنیا کے ساتھ میں ہوں سعدیہ زیب رانجھا. پاکستان میں اس وقت ہفتے کی رات کے 8، بھارت میں 8:30 اور واشنگٹن میں ہفتے کی صبح کے 11 بجے ہیں. خبریں پیش مزید کچھ خبروں کی تفصیل پیش کرتے ہیں. پاکستان کے وفاقی وزیر بحری امور نے دعویٰ کیا ہے کہ کراچی میں زیر سمندر تیل اور گیس کی دریافت کے لیے کھدائی کا کام جاری ہے. ان کے بقول ماہرین ہدف سے محض 200 میٹر دور ہیں. علی زیدی نے امید ظاہر کی ہے کہ اگر یہ ذخائر دریافت ہو گئے تو پاکستان کے معاشی حالات بہتر ہو جائیں گے. اسلام آباد سے اس کی تفصیل بتا رہے ہیں علی فرقان.
اسلام آباد میں وائس آف امریکہ کو دیے گئے خصوصی انٹرویو میں علی زیدی کا کہنا تھا کہ یہ واضح نہیں کہ زیر سمندر یہ تیل کے ذخائر ہیں یا گیس کے، تاہم کچھ نہ کچھ تو ضرور ہے. علی زیدی نے امید ظاہر کی کہ اگر یہ ذخائر دریافت ہو گئے تو پاکستان کے معاشی حالات بہتر ہو جائیں گے.
پتہ نہیں کہ پیٹرول ہے کہ گیس ہے یہ تو نہیں پتا، لیکن کچھ نہ کچھ ضرور ہے الحمدللہ. اور یہ اگر ہمارا ہو گیا تو پاکستان کے تو معاشی حالات انشاءاللہ بہت بہتر ہو جائیں گے. یا تو ہم نائجیریا بن جائیں گے یا ناروے. اب آپ پوچھیں فرق کیا ہے. اگر تو ہم نے سسٹمز ٹھیک کر لیے تو ہم ناروے بن جائیں گے. اگر سسٹمز ہمارے ٹھیک نہیں ہوئے اور یہ کرپشن کا بازار اور یہ جس طرح کے لوگ یہاں سیاست میں آتے ہیں اور جس طرح کے لوگ یہ ہو گئے تو نائجیریا بن جائیں گے. کچھ لوگ اور امیر ہو جائیں گے، باقی عوام پھر تپتی رہے گی.
زیر سمندر وسائل کی دریافت سے متعلق وزیر اعظم عمران خان کے بیان کے سوال پر علی زیدی کا کہنا تھا کہ وزیر اعظم کا بیان قبل از وقت نہیں تھا. علی زیدی کے مطابق جب کمپنیوں نے کھدائی کا کام شروع کر دیا تو اس کے بعد کوئی بات چھپانے والی نہیں تھی. وزیر اعظم عمران خان نے قوم سے دعا کی اپیل کی تھی. ان کے بقول ذخائر کی تلاش کے لیے 5,500 میٹر تک کھدائی کرنا تھی جو اب تکمیل کے آخری مراحل میں ہے.
میں نے کہا تھا دعا کریں، وزیر اعظم نے بھی کہا ہے دعا کریں. 5,500 میٹر کی گہرائی میں جانا ہے جس میں سے 2,000 تو صرف سمندر تھا. 2 کلومیٹر پانی اور اس کے بعد 3,000 پانی کے اندر تو یہ ڈرلنگ ہو رہی ہے. ڈرلنگ ہو رہی ہے اور یہ 5,500 سے آپ کے خیال میں 200-300 میٹر رہ گئے ہیں شارٹ. 5,200 کے قریب ہیں. اینی ڈے آپ کو اچھی خبر انشاءاللہ ملنی چاہیے پاکستان سے.
واضح رہے کہ وزیر اعظم عمران خان نے مارچ کے آخر میں کہا تھا کہ کراچی میں زیر سمندر ایشیا کے سب سے بڑے تیل اور گیس کے ذخائر دریافت ہونے کا اشارہ ملا ہے. قوم دعا کرے کہ یہ دریافت قوم کی تقدیر بدل دے. وزیر بحری امور نے کہا کہ گوادر اور چابہار بندرگاہیں ایک دوسرے کی مد مقابل نہیں بلکہ شراکت دار ہوں گی. انہوں نے کہا کہ وزیر اعظم عمران خان کے حالیہ دورہ تہران کے دوران گوادر اور چابہار کو ریلوے لائن کے ذریعے منسلک کرنے پر بھی بات ہوئی ہے. گوادر سے ایران کی بندرگاہ تک فیری سروس شروع کرنے کے بارے میں وفاقی وزیر کا کہنا تھا کہ پاکستان اور ایران کے درمیان مذہبی سیاحت بڑھ رہی ہے اور ہر سال لاکھوں زائرین مقدس مقامات کی زیارت کے لیے ایران جاتے ہیں. ان کے بقول کراچی تا بندر عباس براستہ گوادر فیری سروس شروع کرنے پر اتفاق ہوا ہے اور اس حوالے سے سمری منظوری کے لیے سیکیورٹی اداروں کو بھجوائی جا چکی ہے.
خالی فیری نہیں، میں تو ریگولر لائن شروع کرنا چاہتا ہوں کیونکہ اس میں ہم کارگو بھی لے جا سکیں. گوادر کی پورٹ کی کنیکٹیوٹی ٹرک سے زیادہ گاڑی اس پہ ہو جائے گی. وہ جو ادھر سے جہاز ادھر کارگو آف کریں گے کراچی کا، یا کراچی سے جو شپ کرنا ہے ہم کارگو اٹھا کے لے آ کے گوادر اتار دیں گے کارگو. اینڈ دین وی کین ہیو پیسنجرز آلسو، جن کو ہم پہلے بندر عباس اتارے ہیں، پھر بعد میں ہم دبئی بھی شروع کر سکتے ہیں، عمان بھی. تو وہ کلیئرنس کی انتظار کر رہا ہوں، جب آ جائے گی تو ہم شروع کر دیں گے انشاءاللہ.
وزیر بحری امور نے بتایا کہ بندر عباس کے بعد دبئی اور عمان کے لیے بھی فیری سروس شروع کرنے پر کام کیا جائے گا. گوادر پورٹ کے حوالے سے بات کرتے ہوئے ان کا کہنا تھا کہ اس کا انتظام چین کی اوورسیز پورٹ ہولڈنگ کمپنی کے پاس ہے، تاہم اسے مکمل طور پر چالو کرنے کے لیے ابھی 3 بڑے مسائل کا سامنا ہے، جن میں زمینی راستوں کی رسائی اور پانی اور بجلی کی فراہمی شامل ہیں. اپنی وزارت کے بارے میں بات کرتے ہوئے علی زیدی کا کہنا تھا کہ وزارت بحری امور پاکستان کی سب سے اہم وزارت بن سکتی ہے اگر اس کی کوسٹل لائن پر اچھی طرح کام کیا جائے. ان کے مطابق جس ملک کے پاس 1,000 کلومیٹر کوسٹل لائن ہو وہ قرض لیا نہیں کرتے بلکہ قرض دینے والے ملک بن سکتے ہیں. انہوں نے کہا کہ کوسٹل بیلٹ کو بلیو اکانومی کہا جاتا ہے، جس کا کل حجم دنیا میں $23 ٹریلین تک پہنچ چکا ہے، لیکن پاکستان نے تاحال اس جانب توجہ نہیں دی. انہوں نے بتایا کہ بلیو اکانومی پر ایک پالیسی پیپر تیار کیا ہے جسے منظوری کے لیے وفاقی کابینہ میں پیش کیا جائے گا. علی فرقان، اردو وی او اے، اسلام آباد.
کراچی میں ٹرانسپورٹ کے مسائل کے حل کے لیے شہر میں ایک بار پھر 200 نئی بسیں لانے کا اعلان کیا گیا ہے۔ حکام کے مطابق کراچی میں اس وقت 10,000 بسوں کی ضرورت ہے اور اس کی کمی کے باعث شہریوں کو روزانہ شدید مشکلات کا سامنا کرنا پڑتا ہے۔ کراچی میں ٹرانسپورٹ کے مسائل پر روشنی ڈال رہے ہیں محمد ثاقب۔
کراچی دنیا کے 10 بڑے شہروں میں سے شاید واحد شہر ہے جہاں اب تک ماس ٹرانزٹ سسٹم موجود نہیں۔ شہریوں کو سفری سہولیات نہ ہونے کے باعث لوگ موٹر سائیکلز یا اپنی ذاتی گاڑیوں میں سفر کرنے پر مجبور ہیں، جس کے باعث ٹریفک جام معمول کی بات ہے۔ گزشتہ 20 سالوں کے دوران کراچی میں پبلک ٹرانسپورٹ کی تعداد 18,000 سے کم ہو کر 4,000 رہ گئی ہے، جن کی گنجائش کم اور حالت انتہائی خراب ہے۔ گزشتہ 11 سال سے صوبہ سندھ میں برسر اقتدار پاکستان پیپلز پارٹی کی حکومت کی جانب سے کئی بار شہر میں نئی بسیں لانے کا وعدہ تو کیا گیا لیکن عمل نہ ہو سکا، اور اس پر عوامی حلقوں کی جانب سے پارٹی پر سخت تنقید بھی کی جاتی رہی ہے۔ 11 سالہ دور اقتدار میں صوبائی حکومت صوبے بھر میں اب تک 10 بسیں سڑکوں پر لانے میں کامیاب ہوئی۔ نہ صرف یہ بلکہ شہر میں 2008 میں لائی گئی 75 CNG بسیز بھی آہستہ آہستہ بند ہو چکی ہیں، جبکہ وفاقی حکومت کی جانب سے بس ریپڈ سسٹم کے تحت 22 کلومیٹر طویل گرین لائن ٹریک ابھی زیر تعمیر ہے، جبکہ اورنج لائن ٹریک جو کہ صوبائی حکومت کے فنڈ سے مکمل ہونا ہے وہ بھی زیر تعمیر ہے۔ حکام کے مطابق ان دونوں کی تعمیر مکمل اور یہاں بسیں چلنے میں مزید 1 سال کا عرصہ درکار ہے۔ اسی طرح 42 کلومیٹر طویل کراچی سرکولر ریلوے بھی وقت کے ساتھ بڑھنے کے بجائے ختم ہو گئی اور اب اس کا بڑا حصہ تجاوزات کی زد میں آ چکا ہے۔ پہلے اس کی بحالی کے لیے جاپان اور اب چین کی مدد حاصل کی جا رہی ہے، جبکہ سرکولر ریلوے کی بحالی کی مالیت 250 ارب روپے سے تجاوز کر چکی ہے۔ صوبائی وزیر ٹرانسپورٹ اویس قادر شاہ کا کہنا ہے کہ حکومت کراچی میں ٹرانسپورٹ کے مسائل سے بخوبی واقف ہے اور اسے حل کرنے کے لیے مختلف تجاویز زیر غور ہیں۔ انہوں نے بتایا کہ جنوبی کوریا کی کمپنی ڈائیوو کے تعاون سے صوبے میں 1,000 نئی بسیں لائی جا رہی ہیں، جن میں سے پہلے مرحلے میں 200 بسیں آئندہ 2 ماہ میں لائی جائیں گی اور یہ تمام بسیں کراچی ہی میں آپریٹ کی جائیں گی۔
1,000 برینڈ نیو بسیز، ایئر کنڈیشن ڈاؤن فلور جو ہوتی ہیں بسیز نہیں آئیں گی جو یہاں پہ ان روٹس پہ چلیں گی، اور اس کی اسٹارٹ ہوگا پہلے 200 بسیز کی فلیٹ سے جو ڈائیوو پاکستان ود ان سکسٹی ڈیز جو کراچی میں انشاءاللہ 60 بسیں آئیں گی، جو پہلی فلیٹ ہوگی ان 1,000 بسیز میں سے۔
ایک تحقیق کے مطابق کراچی کے شہریوں کو سفر کی سہولیات فراہم کرنے کے لیے اس وقت 10,000 بڑی بسوں کی ضرورت ہے، لیکن مستقبل قریب میں یہ کمی فی الحال پوری ہوتی نظر نہیں آتی۔ ماہرین کا کہنا ہے کہ شہریوں کو جدید ٹرانسپورٹ کی سہولیات فراہم کیے بغیر کراچی کو جدید دنیا کے شہروں کے برابر لانے اور لوگوں کا معیار زندگی بلند نہیں کیا جا سکتا، اس کے لیے حکومت کو سنجیدہ کوششیں کرنا ہوں گی۔ محمد ثاقب، وائس آف امریکہ، کراچی۔
جنوبی افریقہ میں پارلیمانی انتخابات میں ایک بار پھر ملک کی آزادی کی تحریک میں پیش رہنے والی سیاسی جماعت افریقن نیشنل کانگریس کامیاب ہو گئی ہے۔ اے این سی نے 1994 میں نسلی تعصب پر مبنی نظام کے خاتمے کے بعد تمام 6 پارلیمانی انتخابات جیتے ہیں۔ انتخابات کے نتائج کا سرکاری اعلان آج متوقع ہے۔ نتائج کے مطابق اس مرتبہ اے این سی نے 57% ووٹ حاصل کیے ہیں۔ حالیہ کچھ برسوں میں کرپشن اور خراب معیشت کی وجہ سے اے این سی کی مقبولیت کو دھچکا لگا ہے۔ حزب مخالف کی ڈیموکریٹ الائنس نے اس مرتبہ 21% ووٹ حاصل کیے، جبکہ گزشتہ انتخابات میں اس نے 22% ووٹ حاصل کیے تھے۔ فرانس کے ایک خصوصی کمانڈو یونٹ نے براعظم افریقہ کے جنوب میں واقع برکینا فاسو میں ایک کارروائی کر کے 4 غیر ملکی یرغمالیوں کو رہا کروا لیا ہے۔ تاہم اس کارروائی میں فرانس کے 2 فوجی ہلاک ہو گئے ہیں۔ جمعہ کی صبح کیے جانے والے آپریشن کے دوران رہا کیے جانے والوں میں 2 فرانسیسی، 1 امریکی اور جنوبی کوریا کا 1 شہری شامل ہے۔ فرانس کی وزیر دفاع نے جمعے کو ایک پریس کانفرنس میں بتایا کہ آپریشن کرنے والے کمانڈوز کو امریکی اور جنوبی کوریائی یرغمالیوں کا علم نہیں تھا۔ فرانس کے صدر نے ایک بیان میں ہلاک ہونے والے کمانڈوز کی ہلاکت پر تعزیت کا اظہار کیا ہے۔ فرانس کے فوجی عہدیداروں نے اخباری نمائندوں کو بتایا ہے کہ اغواکاروں کو آپریشن کے دوران ہلاک کر دیا گیا، جبکہ 2 فرار ہونے میں کامیاب ہو گئے۔ افریقہ کے اس خطے میں فرانس کے 4,500 فوجی تعینات ہیں، جو مختلف مقامی حکومتوں کے ساتھ مل کر دہشت گرد گروہوں کے خلاف کارروائیاں کرتے ہیں۔ صدر ڈونلڈ ٹرمپ نے اپنی صدارتی مہم کے دوران خود کو ایک کامیاب مذاکرات کار اور سمجھوتا طے کرنے والے ماہر کے طور پر پیش کیا تھا، لیکن ان کی صدارت کے 2 برسوں کے دوران خارجی پالیسی کی کوئی بڑی کامیابی واضح طور پر سامنے نہیں آئی۔ وائٹ ہاؤس میں وائس آف امریکہ کی نمائندہ پیٹسی ودک کسوارا کی رپورٹ کے ساتھ بہجت جیلانی۔
شکریہ۔ امریکہ نے مشرق وسطی میں ایک طیارہ بردار حملہ آور بیڑے کو تعینات کر دیا ہے جو واشنگٹن کے مطابق خطے میں امریکی افواج پر ایرانی حملے کے خطرے کے جواب میں ہے۔ اسی دوران شمالی کوریا نے ایک ہفتے سے بھی کم وقت میں دو تجربات کر لیے جس سے جزیرہ نما کوریا کو جوہری ہتھیاروں سے پاک کرنے کی واشنگٹن کی کوششوں میں پیچیدگی پیدا ہوئی۔ وینزویلا میں نکولس مادورو بدستور برسر اقتدار ہیں جہاں کئی ماہ سے سیاسی بے اطمینانی جاری ہے اور امریکہ نے حزب اختلاف کی حمایت جاری رکھی ہے۔ سینٹر فار اسٹریٹجک اینڈ انٹرنیشنل اسٹڈیز کے اینتھنی کورٹسمن کا کہنا ہے کہ دنیا میں ہر جگہ ہمیں کہیں نہ کہیں تنازع آرائی کا سامنا ہے۔ ٹرمپ نے اپنی انتخابی مہم کے دوران سمجھوتے طے کرانے کے سلسلے میں اپنی مہارت کا دعویٰ کیا تھا۔ اب تک صدر نے امریکہ کو ان سمجھوتوں سے باہر نکال دیا ہے جن میں ایران کے ساتھ طے ہونے والا جوہری سمجھوتا، پیرس میں آب و ہوا کا سمجھوتا اور ٹرانس پیسیفک پارٹنرشپ یعنی بحر الکاہل پار شراکت داری شامل ہے، اور ابھی انہیں ان سمجھوتوں کی جگہ کسی اور کو لینا ہے۔ ٹرمپ نے داعش پر بھی فتح کا اعلان کیا لیکن سری لنکا میں ایسٹر کے موقع پر ہونے والے بم دھماکوں کے بعد بعض علماء یہ سوال اٹھاتے ہیں کہ آیا ٹرمپ کی خارجہ پالیسی کے لیے کوئی مربوط حکمت عملی موجود ہے۔ سینٹر فار اسٹریٹجک اینڈ انٹرنیشنل سینٹر کے اینتھنی کورٹسمن کہتے ہیں کہ یہ حکمت عملی ایک کے بعد ایک سمجھوتے اور ایک علاقے سے دوسرے علاقے تک ہے اور کسی مربوط حکمت عملی کی بجائے عام طور پر حالات و واقعات کے تحت سامنے آتی ہے۔ سمجھوتوں پر کام کرنے کی انفرادی طور پر حکمت عملی ممکن ہے فوری طور پر کچھ فوائد دکھاتی ہو، لیکن تجزیہ کار کہتے ہیں کہ اس سے ناقابل بھروسہ ہونے کی عکاسی ہوتی ہے اور غیر ملکی طاقتوں کو موقع ملتے ہیں۔ مڈل ایسٹ انسٹیٹیوٹ کے تجزیہ کار ایلیکس ویٹانگ کا کہتے ہیں کہ یہی وجہ ہے ہم دیکھ رہے ہیں کہ چین کا ذکر سیکیورٹی اور اقتصادی تعاون اور دوسرے شعبوں میں ایک ممکنہ شراکت دار کے طور پر کیا جا رہا ہے، یا پھر روس کو ہی لے لیجیے جو اب مشرق وسطی ملکوں میں 1991 میں سوویت یونین کا شیرازہ بکھرنے کے بعد سیکیورٹی کے حوالے سے کہیں زیادہ فعال نظر آتا ہے۔ ٹرمپ نے 2016 میں امریکہ اول یا امریکہ سب سے پہلے کے نعرے پر انتخابی مہم چلائی تھی اور انہیں امید تھی کہ وہ 2020 سے پہلے اپنے اسی موقف کی کامیابی سے فائدہ اٹھا سکیں گے۔ وہ اکثر اپنی کامیابی کے اظہار کے طور پر نیٹو کے رکن ملکوں کو اپنے دفاع پر زیادہ اخراجات اٹھانے کا مشورہ دیتے آ رہے ہیں اور اپنی اقتصادی کامیابیوں کے لیے خارجہ پالیسی کی کامیابیوں ہی کا ذکر کرتے ہیں۔ صدر ڈونلڈ ٹرمپ کہتے ہیں کہ آپ دیکھ سکتے ہیں کہ جب بھی کوئی غیر ملکی لیڈر، صدر، وزیر اعظم، بادشاہ، ملکہ، عامر یا کوئی بھی اقتدار سنبھالے تو وہ اسی معیشت کے حوالے سے مجھے مبارکباد دیتا ہے، اور رائےعامہ کے جائزوں سے پتہ چلتا ہے کہ 40% امریکی ٹرمپ کی خارجہ پالیسی کو قبول کرتے ہیں، جبکہ پارٹی بنیادوں پر اس میں کچھ اختلاف رائے بھی دیکھا جا سکتا ہے۔ تجزیہ کار کہتے ہیں کہ ملک کے اندر یہ تقسیم اس بات کی عکاسی کرتی ہے کہ امریکہ کے بارے میں دنیا بھر میں کس انداز میں دیکھا جا سکتا ہے۔ تجزیہ کاروں کے مطابق امریکہ میں مضبوط معیشت کے ساتھ ساتھ ہو سکتا ہے یہ ممکن رہے کہ ٹرمپ کی خارجہ پالیسی کا ریکارڈ 2020 کی انتخابی مہم میں حزب اختلاف ڈیموکریٹس کو اچھالنے کے کام آئے۔ بہجت چلانی، اردو وی او اے، واشنگٹن۔
یہ وائس آف امریکہ واشنگٹن ہے۔ آپ ہمارے پروگرام ہماری ویب سائٹ پر کسی بھی وقت دیکھ سکتے ہیں۔ پتا ہے www.urduvoa.com۔
سامعین، پاکستان میں رائج نظام تعلیم یا نصابی قطب میں اقلیتوں کا حصہ نہ ہونے کے برابر ہے۔ یہی وجہ ہے کہ گاہے بگاہے ان کی جانب سے یہ مطالبہ دہرایا جاتا رہا ہے کہ ان کے بچوں کو اسلامی قطب کے بجائے اقلیتوں کے اپنے مذہبی عقائد پر مبنی کتابیں پڑھائی جائیں اور ان کے لیے الگ سے اساتذہ کو بھی ہائر کیا جائے، کیونکہ میٹرک تک لازمی مضمون میں اقلیتوں کو اسلامیت پڑھنی اور پاس کرنا پڑتی ہے۔ حال ہی میں کورٹ میں ایک پٹیشن بھی دائر کی گئی جس میں پاکستان کی مسیحی برادری کی جانب سے ایک بار پھر اسی مطالبے کا اعادہ کیا گیا ہے۔ اس بارے میں ہم نے بات کی آل پاکستان مائنورٹیز ٹیچرز ایسوسی ایشن کے صدر انجم جیمز پال سے، جو نہ صرف اقلیتوں کے حقوق کے سرگرم کارکن ہیں بلکہ گزشتہ 25 برسوں سے درس و تدریس کے شعبے سے بھی وابستہ ہیں۔ وہ سمجھتے ہیں کہ نصاب میں اقلیتوں کے ساتھ ناانصافی کی گئی ہے جس کا تدارک ضروری ہے۔ انجم جیمز پال کا کہنا تھا کہ آل پاکستان مائنورٹیز ٹیچرز ایسوسی ایشن نے ٹیکسٹ بک کے بارے میں ریسرچ پر مبنی 23 تجزیے شائع کیے ہیں، جس کے بعد وہ اس نتیجے پر پہنچے ہیں کہ پاکستان کی تمام نصابی کتب مسلمان بچوں کے لیے لکھی جاتی ہیں اور اسلامی تعلیمات کی عکاس ہوتی ہیں۔
آئین کے آرٹیکل جو 31 ہے, سب سے پہلے تو ہمیں اس کا انالیسس کرنا ہے کہ اس میں کلاس 2 جو ہے اس میں صرف مسلمان بچوں کے لیے اسلامیات اور اس کے ساتھ ساتھ عربی زبان کے لیے انتظام کیا گیا ہے. لیکن افسوس یہ کہنا پڑتا ہے کہ اس وقت کے جو قانون ساز تھے انہوں نے پاکستان میں رہنے والی جو اقلیتیں ہیں ان کو صریحاً جو ہے اگنور کیا. اگر وہ پاکستانی اقلیتوں کے ساتھ بھی مقدس ہوتے تو اگر آئین کے آرٹیکل 31 میں صرف مسلمان بچوں کے لیے کیا گیا انتظام جو ہے تو وہ دوسرے مذاہب کے لیے بھی ہو سکتا تھا. اور یہی وجہ ہے کہ پاکستان کا جو نظام تعلیم ہے وہ مکمل طور پر آئین کے آرٹیکل 31 جو ہے اس کی روح کو مد نظر رکھتے ہوئے جو ہے تشکیل دیا جاتا ہے. اگر آپ پاکستان کی موجودہ تعلیمی پالیسی کو دیکھیں تو اس میں چیپٹر 4 جو ہے وہ اسلامائزیشن آف ایجوکیشن سے متعلق ہے. اور ظاہر ہے کہ جب ایجوکیشن میں اسلامائزیشن آ جائے گی تو اس سے یہ مراد ہے کہ وہ نہ صرف اسلامیات تک محدود رہے گی بلکہ یہ جتنے بھی دوسرے مضامین ہیں ان میں بھی آ جائے گی.
وہ کہتے ہیں کہ پی ایم ٹی اے کی تحقیق سے یہ بات سامنے آئی ہے کہ نصاب میں ایسے الفاظ اور جملوں کا چناؤ کیا جاتا ہے جو مذہبی ہم آہنگی کو فروغ دینے کے بجائے اسے مہمیز کرتے ہیں. سابق وفاقی وزیر اور سینیٹر برائے اقلیتی امور کامران مائیکل کہتے ہیں کہ میٹرک تک مسلمان بچوں کے ساتھ ساتھ اقلیتی برادری سے تعلق رکھنے والے بچوں کے لیے بھی ان کے مذہبی عقائد پر مبنی کتابیں نصاب میں شامل ہونی چاہیے. تاہم ان کا کہنا تھا کہ کالج اور یونیورسٹی تک ہمیں ایسے مضامین اپنے نصاب میں شامل کرنے چاہیے جو انسانی حقوق کی پاسداری سکھاتے ہوں, تاکہ فارغ التحصیل طالبہ اور طالبات تمام مذاہب کے لوگوں کے ان کے عقائد کے مطابق جینے کے بنیادی حق کو تسلیم کریں.
جب میں پچھلے ٹینیور میں وزیر تھا ہیومن رائٹس, میں نے اس بات کو اجاگر کیا تھا کہ ہیومن رائٹس کا سلیبس بھی پڑھانا بڑا ضروری ہے تاکہ ہم وہ تمام طبقات جو محرومیوں کا شکار رہے ہیں اور جو محکوم طبقات ہیں اور جن کے رائٹس آئین میں درج ہیں لیکن ہم ان کو دینے سے قاصر رہے ہیں, ان کے رائٹس کے حوالے سے ہمیں یہ آگاہی پروگرام جو ہے مشن بنا کے جاری سائی رکھنا چاہیے. اس کے لیے تعلیم دینی چاہیے اپنی آنے والی نسلوں کو کہ ہمیں انسانی حقوق کی کیسے پاسداری کرنی ہے, کیونکہ ہر انسان دوسرے کے حقوق کو پامال کرتا نظر آتا ہے. تو جب تک ہم یہ بیج نہیں بوئیں گے زندگیوں کے اندر تب تک پھلدار درخت ہمیں پھل نہیں دیں گے. تو یہ میں سمجھتا ہوں کہ ہم جب ایک دوسرے کو رائٹس دینے کی بات کو سیکھ لیتے ہیں سمجھ لیتے ہیں تو ہم ایک زندہ قوم بن جاتے ہیں. وہ جو مائنورٹیز ہیں جو طبقات جن کی حفاظت کی ذمہ داری ایز اے قوم پاکستانی قوم دوسرے لوگوں نے اٹھائی ہوئی ہے, آئین سکھاتا ہے کہ ان کو ہم نے پروٹیکٹ کرنا ہے, ان کے رائٹس کو مجروح ہونے سے محفوظ کرنا ہے, تو پھر ان کو رائٹس تبھی ہم دے سکتے ہیں جب ہمیں یہ بات سکھائی گئی ہو. معاشرتی رسپانسبلٹی ہے, یہ کلیکٹیو رسپانسبلٹی ہے پورے معاشرے کی.
کامران مائیکل کہتے ہیں کہ مشنری اسکولز میں تو یہ حق مسیحی بچوں کے پاس ہے لیکن ان بچوں کی ایک بڑی تعداد سرکاری اسکولوں میں زیر تعلیم ہے. ہماری کوشش ہے کہ ملک کے عام اسکولوں میں انہیں نہ صرف یہ حق دلایا جائے بلکہ ان کے مذہبی عقائد کی بنیاد پر ان سے امتیازی سلوک بھی روانہ رکھا جائے, اور اس کے لیے اخلاقیات کی تعلیم دینا بہت ضروری ہے. وہ کہتے ہیں
یہ چیزیں مقتن فوقتن باتیں ہوتی رہی ہیں اور نہ صرف قومی اسمبلی اور سینٹ میں بھی کہ جو پاکستان کے ریلیجیس مائنورٹیز ہیں ان کے کردار کو جو ہے مطالعہ پاکستان جو پاکستان اسٹڈیز ہیں ان میں متعارف کروایا جائے. اور میں نے بلکہ جب پنجاب میں 2008 سے 2012 تک وزیر تھا انسانی حقوق کا ہیومن اور مائنورٹی افیئرس کا اور وزیر خزانہ رہا ہوں, اس میں میں ایک جیل میں وزٹ کرنے کے لیے گیا تھا سینٹرل جیل کوٹ لکھپت لاہور, اور وہاں پہ 100 سے زائد قیدیوں کو مسیحی قیدیوں کو ان کی تعلیم مکمل کرنے پر ہم نے سرٹیفکیٹ دیے تھے. انہوں نے مجھ سے گلہ کیا تھا کہ ہمارے جو مسلمان بھائی قیدی ہیں جب اپنی تعلیم مکمل کر لیتے ہیں تو ان کی اور حفظ قرآن ہو جاتے ہیں تو ان کو ان کی قید میں 6 ماہ تک یہ رعایت ملتی ہے لیکن ہمیں صرف سرٹیفکیٹ سے نوازا جاتا ہے. ان کے لیے باقاعدہ ہم نے پھر کاوش کی, اور پھر پنجاب میں ہی رہتے ہوئے 2010 میں میں نے یہ باقاعدہ نوٹیفیکیشن جاری کروایا تھا کہ پنجاب کی جیلوں میں جہاں جہاں کسی بھی ریلیجس مائنورٹی سے تعلق رکھنے والا قیدی پابند سلاسل ہے بیہائنڈ دا بار ہے, اگر وہ اپنے ریلیجس کے مطابق تعلیم حاصل کرتا ہے تو اس کی قید میں بھی 6 ماہ تک رعایت کی جائے گی. تو یہ چیزیں ایفرٹس کرنے سے ہو جاتی ہیں. تو یہ بڑا اچھا ایک میں سمجھتا ہوں کہ موقع ہے کہ ہم نے اسکول لیول پہ تو اخلاقیات کی تعلیم بچے حاصل کرتے رہتے ہیں, لیکن اس میں مشن اسکول اپنا کلیدی کردار ادا کر رہا ہے. اسے ہم چاہتے ہیں کہ تمام سرکاری اسکولوں میں سرکار کی زیر سایہ یہ ایک نوٹیفیکیشن جاری ہو, اور اس کے لیے ہم تو کیونکہ اس کمیونٹی سے ہیں آواز اٹھائیں گے. مزہ تبھی ہے کہ ہماری آواز دوسرے بھی ساتھ ہمارے اٹھائیں اور تب آواز سے آواز ملے اور پھر اسے عملی جامہ پہنایا جائے.
پی ایم ٹی اے کے انجم جیمز پال, سابق وفاقی وزیر اور سینیٹر برائے اقلیتی امور کامران مائیکل سے اتفاق کرتے ہیں کہ بچوں کو اور نوجوانوں کو بنیادی انسانی حقوق کا شعور دینا اس لیے ضروری ہے تاکہ اقلیتی برادری سے تعلق رکھنے والے بچے خود کو الگ تھلگ محسوس نہ کریں, کیونکہ ان کے بقول مشاہدے میں آیا ہے کہ اسکولوں میں بعض اوقات بچوں کو امتیازی سلوک کا سامنا کرنا پڑتا ہے.
اس کا الٹیمیٹلی نتیجہ ہم دیکھتے ہیں کہ ہمارے جو غیر مسلم بچے ہیں ان کو تعلیمی اداروں میں ان کا مذہب تبدیل کرنے کی کوشش کی جاتی ہے, اور اگر وہ ناکام ہو جاتے ہیں ان کو مذہب تبدیل کرنے میں تو پھر ان کے ساتھ معاشرتی تعلقات جو ہیں وہ ختم کیے جاتے ہیں, جس کی وجہ سے ایک تنہائی کا احساس جو ہے وہ غیر مسلم طلباء میں ہوتا ہے. اور یہی وجہ ہے کہ اگر آپ اسٹیٹسٹک اٹھا کر دیکھیں تو میجورٹی جو ہے وہ غیر مسلم طلبا کی ہے جو ڈراپ آؤٹس ہو جاتے ہیں, کیونکہ انہیں مذہبی طور پر اعزاز رسانی کا جو ہے سامنا کرنا پڑتا ہے. ہم کہتے ہیں کہ یہ مذہب سب کے لیے ہو یا پھر کسی کے لیے بھی نہیں ہونا چاہیے. تو اگر غیر مسلم بچوں کو ان کی مذہبی تعلیم نہیں دی جا رہی تو پھر مسلمان بچے جو ہے وہ بھی اپنی دینی تعلیم مذہبی تعلیم جو ہے وہ گھر سے حاصل کریں, تاکہ جب دس میں بچے آئیں تو اس کی وجہ سے ایسا کوئی صورتحال نہ پیدا ہو کہ جس کی وجہ سے سماجی طور پر جو ہے بچے آپس میں جو ہے تقسیم کا شکار ہو سکے.
پی ایم ٹی اے سے منسلک پروفیسر انجم جیمز پال کہتے ہیں کہ ایسا نہیں کہ آپ کی آواز انسنی رہ گئی ہو یا کوششیں بے ثمر رہی ہوں.
ہم مایوس نہیں ہیں, تھوڑی بہت تبدیلی آئی ہے. مثلا ہم نے کہا تھا کہ جو ہماری نصابی کتب ہیں اس میں اقلیتوں کا جو پاکستان بنانے میں جو کردار رہا ہے اور پاکستان میں جو کردار ہے اس کو نصابی کتابوں کا حصہ بننا چاہیے. اس کے نتیجے کے طور پر آٹھویں جماعت کی جو تاریخ کی کتاب ہے اس میں پاکستان بنانے میں اقلیتوں کا کردار ہے اس کو شامل کیا گیا ہے 2015 سے انصاف کا حصہ ہے. لیکن بدقسمتی سے یہ کہنا پڑتا ہے کہ یہ کتاب جو ہسٹری کی ہے تاریخ کی جو ہے جو ایگزامینیشن ہوتا ہے پیک کے تحت جو ہے پنجاب ایگزامینیشن کمیشن جو امتحان لیتا ہے اس میں یہ مضمون شامل ہی نہیں ہے. تو ظاہر ہے کہ جب یہ مضمون امتحان میں شامل ہی نہیں ہوگا تو پھر بچے اس کو نہیں پڑھیں گے.
اور سامعین, ہم نے بات کی پنجاب کریکلم ٹیکسٹ بکس کے ڈائریکٹر ڈاکٹر طاہر محمود سے. آپ نے دیکھا ہے کہ پٹیشن بھی دائر کی گئی ہے کہ جو مسیحی بچے ہیں ان کا حصہ ہونا چاہیے ان کے لیے بھی نصابی کتب میں, تو اس سے پہلے کیا اس پہ آواز نہیں اٹھائی گئی؟ تو کیا کبھی آپ لوگوں نے کوشش کی, یا اس وقت کریکلم میں کتنا حصہ ہے یا کیا چیز آپ نے ایڈ کروائی ہے, کچھ آپ اس بارے میں تھوڑا سا بتائیے گا.
جی دیکھیں, جہاں تک مسئلہ ہے کہ نان مسلم کمیونٹی جس میں کرسچن بھی ہیں, ہندو بھی ہیں, بدھ بھی ہیں, سکھ بھی ہیں, ان کے لیے ایک تو ہے ایتھکس. ہم انہیں اسلامیات پڑھنے کی کمپلشن نہیں ہوتی, وہ ایتھکس پڑھ سکتے ہیں اور ایتھکس اویلیبل ہے. سیکنڈ ون جو ہے وہ یہ ہے کہ ابھی دو ماہ پہلے ادھر لاہور میں ایک ان کا سیشن تھا, اس سیشن میں مجھے بھی جانے کا اتفاق ہوا, تو گورنمنٹ نے انہیں یہ بھی کہا کہ آپ اپنا جو ٹیکسٹ ہے, جو بھی ریلیونٹ ریلیجن ہے, ایدر دیٹ از اے کرسچن ہے یا بدھ مت ہے, وہ اگر اپنی جو ان کی ریلیجس بک ہے ریلیجس بک اتھینٹیکیٹ کر کے ہمیں دیں تو ہم ریویو کر کے یہ بھی دیکھ سکتے ہیں کہ اس کو بھی لگا دیں. تو ایسا نہیں ہے کہ جتنے بھی نان مسلم ہیں ان کے لیے اسلامیات پڑھنا کمپلشن ہے.
کیا میٹرک میں بھی ان کو اس کا امتحان پاس کرنا ضروری نہیں ہے؟
جی نہیں, میٹرک میں بھی ایتھکس رکھے نا, وہ ایک لکھیات کی پرسکرائبڈ بک پنجاب ٹیکسٹ بک بورڈ کی آلریڈی موجود ہے اور وہی بک انہیں پڑھائی جاتی ہے. ایسی کوئی بات نہیں ہے کہ انہیں اسلامیات پڑھائی جاتی ہے. ہاں یہ ضرور ہے کہ اگر کوئی بچہ اپنی مرضی سے وہ اسلامیات پڑھے تو اسے کوئی نہیں روک سکتا. ادروائز ایتھکس کا مضمون وہ ان کے لیے اویلیبل ہے, اور جو ایتھکس کا مضمون ہے وہ وہی پڑھے, اسی کا امتحان دے. ایسا کچھ بھی نہیں ہے کہ ان لوگوں کے لیے یہ کمپلشن ہے کہ وہ اسلامیات پڑھیں گے.
اچھا سر ایک اور بات مجھے بتائیے, ان کا چلیں ایتھکس کی بات تو ہو گئی, لیکن جیسا کہ وہ کہتے ہیں کہ مسلمان بچوں کے لیے ان کی مذہبی تعلیم اسلامیات کی صورت میں یا باقی کتب جتنے بھی مضامین ہیں ان میں بھی کہیں نہ کہیں اسلامی حوالے موجود ہوتے ہیں, تو باقی جو اقلیتیں ہیں ان کے لیے بھی یہ مواد ان کے اپنے مذہب کے بارے میں شامل ہونا چاہیے نصاب میں, تو اس بارے میں آپ بتائیے.
دیکھیں بڑی سمپل سی بات ہے نا, اگر آپ باقی مضامین میں بات کرتے ہیں اردو کی, رائٹ, اردو میں ہم تو بیسیکلی سکلز دے رہے ہیں نا, ریڈنگ رائٹنگ لسننگ سپیکنگ سکل دے رہے ہیں. اب یہ جو سکل دینے کے لیے کانٹینٹ ہے وہ کانٹینٹ ڈیفینیٹلی ایکسپرٹی ڈیولپ کرتے ہیں, اور اس کانٹینٹ میں کوئی قطعی یہ نہیں ہوتا کہ وہ کانٹینٹ کسی ریلیجن کا حصہ ہوتا ہے, وہ کانٹینٹ لٹریچر کا حصہ بھی ہو سکتا ہے, انفارمیشن کا بھی. ہاں یہ ضرور ہے, یہ ذہن میں رکھیں کہ اگر ہم یہ کریں کہ جناب 100% کانٹینٹ ان کا شامل کریں وہ شاید ہمارے لیے پاسبل نہیں ہوگا, نہ اردو میں نہ انگلش میں نہ سوشل اسٹڈی میں.
لیکن سر یہ تو کیا جا سکتا ہے نا کہ جیسے اسلامیات کی ایک بک ہوتی ہے جو مسلمان بچوں کے لیے ان کی بنیادی جو مذہبی تعلیم ہے وہ ان کو دیتی ہے, شعور دیتی ہے, ان کی بھی ایڈ کی جائے باقی اقلیتوں کی بھی, ایسا ممکن نہیں ہے؟
جی دیکھیں ان کی بالکل ایتھکس کی کتاب, ان کی جتنے بھی ہمارے یہ دوست ہیں ان کے لیے ایتھکس کی کتاب ہے, اور یہ بھی بتاؤں کہ ایتھکس کی کتاب جو ڈیولپ کرتے ہیں وہ بھی ان کے ہی ایکسپرٹ ڈیولپ کرتے ہیں.
لیکن سر ایتھکس کی بک تو اور ہوتی ہے اور مذہبی کتب اور ہوتی ہے, تو ایسا نہیں ہے کہ ان کی مذہبی کتب ان کو فراہم کی جائیں؟
نہیں, آپ ان کی مذہبی کتب آپ کس سلاٹ میں چاہ رہے ہیں کہ اسلامیات کے اگینسٹ ان کی جو مذہبی کتاب ہے وہ انہیں پرووائڈ کی جائے؟
جی سر, اور پھر اس کے لیے ماہرین بھی تعینات کیے جائیں اسکولوں میں, یہ دیکھیں یہ تو بنیادی حق ہے نا.
دیکھیں ابھی جو منسٹر صاحب ہیں جو ان کے منارٹیز کے منسٹر ہیں انہوں نے 2 ماہ پہلے خود یہ اسٹیٹمنٹ دی ہے کہ گورنمنٹ آف پنجاب نے 2500 ٹیچر وہ منارٹیز کو دے دی ہیں, تو میرا خیال ہے وہ جو 2500 ٹیچر ہیں ان کا مقصد یہی ہے کہ وہ ان کی جو سبجیکٹ ہے یا ان سے ریلیونٹ کانٹینٹ ہے وہ جہاں جس پاکٹ میں یہ بچے تھوڑی سی جن کی اسٹرینتھ زیادہ ہے. اب دیکھیں ایک اور ایشو بھی ہے کہ اگر کسی کلاس میں صرف ایک بچہ ہے تو ہمارے پاس میرا خیال ہے 52,000 سے زیادہ اسکول ہیں. اب اگر ایک بچہ ہے تو اس بچے کے لیے ایک ٹیچر پرووائڈ کرنا شاید یہ پاسبل نہیں ہوگا, لیکن جہاں پر جس پاکٹ میں ان کے اسٹوڈنٹ کی تعداد ریزنیبل ہے وہاں پر گورنمنٹ نے ان کو 2500 سیٹیں ایلوکیٹ کر دی ہیں, جس کے اوپر مائنارٹیز کے لوگ ہی ہوں گے, اور یہ یو کین ویریفائی دس فیکٹ فرام دیم ایز ویل.
جی ڈاکٹر صاحب, انجم جیمز پال نے بھی اور بھی کئی ایسے واقعات ہمارے سامنے آتے ہیں کہ ٹیچرز جو ہیں وہ بعض اوقات وہاں پر اقلیتی برادری کے جو اسٹوڈنٹس ہوتے ہیں ان پر ان کو یہ کہتے ہیں کہ ٹھیک ہے آپ پھر مسلمان ہو جائیں, اور یہ بھی بات سامنے آئی ہے کہ بعض اوقات وہ جو اکثریتی مذہب سے تعلق رکھنے والے بچے ہیں یعنی مسلمان بچے ہیں ان کو وہ کہتے ہیں کہ آپ بائیکاٹ کر دیں, ان کے ساتھ بات مت کریں. یہی وجہ ہے کہ وہ بالکل الگ تھلگ محسوس کرتے ہیں, احساس کمتری کا شکار ہو جاتے ہیں, اور ان کا ڈراپ آؤٹ ریشو جو ہے وہ بہت زیادہ ہے. تو اس بارے میں آپ نے سوچا ہے کہ ٹیچرز کی بھی ٹریننگ کروائی جائے اور ان کو بتایا جائے کہ ہر ایک کو بنیادی حق جو کم از کم ہے اس کا اس کے مذہب پر عمل پیرا ہونے کا وہ دیا جائے اور اس پر کسی قسم کا پریشر نہ ڈالا جائے؟
میں یہ کہہ رہا ہوں کہ اگر ایسا کبھی کوئی ایک بھی واقعہ ہو تو دے مسٹ برنگ ان اور نوٹس کہ کسی بھی ٹیچر نے پورے پاکستان میں کسی بھی جگہ, آئی ایم ناٹ کلیمنگ اباؤٹ اونلی پنجاب, میں کہہ رہا ہوں پورے پاکستان میں کہیں بھی, یہ تو گورنمنٹ کی پریفرنس ہے کہ ان لوگوں کو پوری پروٹیکشن دی جائے, تو ایسا نہیں ہے کہ کسی بھی اسکول میں کوئی ٹیچر یہ کہے جی کہ آپ مسلمان ہو جائیں, میرے خیال میں ایسا پاسبل نہیں ہے, اور اگر ایسا ہو تو دے مسٹ برنگ ان اور نوٹس اور وی ول ٹیک پراپر ایکشن. یہ تو کوئی چپکی نہیں ہے نا کہ ٹیچر جس کی یہ رسپانسبلٹی نہیں ہے کہ وہ بچوں کو یہ کہے کہ آپ کنورٹ ہو جائیں, تو میرے خیال میں ایسا نہیں ہے. تو جہاں بھی کیونکہ ایز اے ڈائریکٹر کریکولم مجھے ان لوگوں سے بہت زیادہ انٹریکشن کا چانس ملتا ہے, آل دا ٹائم میں یہی ریکویسٹ کرتا ہوں ایسی کوئی بات ہو تو کم از کم وہ ہمارے نوٹس میں تو لے کے آئے نا. دیکھیں یہ ایک اسٹیٹمنٹ ہے لیکن اسٹیٹمنٹ کی ایویڈینس وہ کم از کم انہوں نے جس طرح آپ کو بتایا ہمیں پرووائڈ کریں تاکہ ہمیں پتہ چلے کہ کون سے ہمارے اسکول میں یا کون سے ہمارے ٹیچر ایسا کر رہے ہیں, اور ایسا نہیں ہے, نہ ہی ٹیچر کو یہ الاؤ ہے किसी भी टीचर को ये कभी भी अलाउ नहीं है। और राइट नाउ गवर्नमेंट बहुत अच्छे मेजर ले रही है कि जितनी भी माइनॉरिटीज हैं वो सारे सेफ फील करें। और जहाँ तक ह्यूमन राइट्स का, आपको ये भी बताऊँ कि ह्यूमन राइट्स के बारे में भी हम अपनी जितनी भी किताबें हैं उनके टेक्स्ट को अपडेट कर रहे हैं और इनसे कंसल्टेशन में कर रहे हैं। यानी हम इंश्योर कर रहे हैं कि जितने भी अकलीतें हैं दे फील कंफर्टेबल। अगर ऐसी कोई बात है तो दे मस्ट ब्रिंग इन अवर नोटिस।
जो एक और बात उन लोगों ने कही वो ये थी कि जो हमारी निसाब की कुतब हैं उनमें हर एक को, जो मुस्लिम खासतौर पर आप कह लें कि हीरोज़ हैं, उनका तो बहुत जिक्र है और पाकिस्तान बनने में भी मुसलमानों ही का जिक्र है, तो जो हमारी माइनॉरिटीज़ हैं उनका कहीं जिक्र नहीं है कि उन्होंने कितनी कुर्बानियाँ दी, उन्होंने इस मुल्क के लिए क्या किया, तो उनका ये भी कहना है कि उनको भी थोड़ा सा उसमें शामिल किया जाए निसाब।
अब उसके लिए मेरी अर्ज ये है कि हमने एक करिकुलम पोर्टल लॉन्च किया है, इट वॉज बैक इन मे 2018, और हम तमाम लोगों को कह रहे हैं कि इफ दे हैव सजेशन, अगर वो चाहते हैं कि ऐसा हो तो दे मस्ट सेंड देयर कंप्लेन, देयर सजेशन। इवन वो अगर किसी हीरो को लेके आना चाहते तो व्हाई नॉट कि दे प्रोवाइड अस द नेम एंड कंटेंट, जिसे हम रिव्यू कराएं और फिर हम देखें कि वो कहाँ पर एडजस्ट किया जा सकता है। क्योंकि हम एक साल से ये क्लेम कर रहे हैं कि करिकुलम में किसी बंदे ने को भी करिकुलम में कोई भी ऑब्जेक्शन हो, दे वांट टू ऐड सेम थिंग, इवन दे वांट टू डिलीट समथिंग, दे मस्ट ब्रिंग अवर नोटिस। तो उन्हें कहें जी कि अगर ऐसी कोई चीज है वो किसी को भी शामिल करना चाहते हैं तो उसका तरीका ये है कि वो हमारे करिकुलम पोर्टल पे लॉग इन होके उसका कॉन्टेंट अलॉन्ग विद जस्टिफिकेशन वैलिड प्रूफ हमें भेजे और हम रिव्यू मीटिंग में उसको हिस्सा बनाएंगे। और मजे की बात आपको ये बताऊं कि इवन अंजुम पाल सभी हमारी रिव्यू कमेटी के मेंबर हैं, तो जिस वक्त रिव्यू हो उस वक्त जितने भी इनके अपने एक्सपर्ट हैं वो उस बात को इंडिकेट करें एज अ मेंबर रिव्यू कमेटी, उनको पूरा चांस दिया जाता है कि वो इस कंटेंट के अंदर जो भी कंटेंट वो बेहतर समझते हैं वो लॉन्च करें।
डॉक्टर साहब, इसका मतलब है कि आप ये समझते हैं करिकुलम टेक्स्ट बुक्स के डायरेक्टर के तौर पर कि तमाम शहरी जो हैं उनको एक ही जैसे हकूक हासिल होने चाहिए और उनकी तमाम जो डिमांड्स हैं वो उसी तरह से आप पूरी करने के लिए बिल्कुल तैयार हैं।
जी, पाकिस्तानी है और इक्वल है, सबके सेम राइट्स हैं। एज ए पाकिस्तानी सिटीजन हम सबको बराबर समझते हैं। और आपको ये बताऊं कि हम करिकुलम में इस बात को इंश्योर कर रहे हैं, 100% इंश्योर करने की तरफ जा रहे हैं कि कोई भी पाकिस्तानी, खाब वो किसी भी सेक्स से, रिलीजन से, कास्ट से ताल्लुक रखता हो, वो ये फील ना करे कि किसी जगह कोई डिस्क्रिमिनेशन हो रही है।
थैंक यू सो मच।
थैंक यू।
तमीन, ये थे पंजाब करिकुलम टेक्स्ट बुक्स के डायरेक्टर डॉक्टर ताहिर महमूद।
उर्दू VOA के फेसबुक पेज पर अब न्यूज बुलेटिन भी। पीर से जुमा पाकिस्तानी वक्त के मुताबिक रात 8, 9, 10 और 11 बजे। हमारे फेसबुक पेज की ID है www.facebook.com/voaurdu। ताज़ा तरीन खबरों के लिए देखिए हमारे फेसबुक लाइव बुलेटिन।
सामईन, आज जब हम आपकी कॉल लेंगे तकरीबन 8:40 के बाद, तो आपसे इसी रिपोर्ट जो आपने अभी सुनी है उसके बारे में आपकी राय जानना चाहूंगी कि आप बताइएगा क्या माइनॉरिटीज़ का ये मुतालबा कि स्कूलों में उनकी मजहबी कुतब पढ़ाई जाए आपके ख्याल में दुरुस्त है या नहीं। तो आप हमें कॉल कर सकते हैं, 8:40 के बाद हमारी लाइन्स खुली होंगी। नंबर हमारा है 08007789 और आप हमें अपने ख्याल से आगाह कीजिए। हमारे फेसबुक के पेज पर भी आप आके इस सवाल का जवाब दे सकते हैं। और अब चलते हैं अपने अगले टॉपिक की तरफ। सामेन, गुज़श्ता कुछ हफ्तों में पाकिस्तान में HIV/AIDS के मुतादिद केसेस सामने आए हैं, जिनमें खासतौर पर रत्तो डेरो और लाड़काना में बच्चों में इस मर्ज़ का इंकशाफ हुआ है। पाकिस्तान में सन 2017 और 18 का जो सर्वे किया गया उसके मुताबिक वफाकी और सूबाई सतह पर एड्स कंट्रोल प्रोग्राम को तकरीबन 4,500 केसेज रिपोर्ट हुए, लेकिन दूसरी जानब हाल ही में अक़वामे मुत्तहिदा की एक रिपोर्ट सामने आई है जिसमें इससे कहीं ज़्यादा तादाद बताई गई है और उन्होंने पाकिस्तान में HIV/AIDS केसेस पर तशवीश का इजहार किया है। इस बारे में बात करने के लिए हमारे साथ हैं फ्लोरिडा से डॉक्टर साजिद चौधरी साहब। बहुत शुक्रिया डॉक्टर साहब।
जी, अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम। डॉक्टर साहब, आपने भी सारी रिपोर्ट्स देखी हैं और सुनी हैं, हमारे सुनने वालों को जरा आसान जुबान में आप सबसे पहले तो यही बताइए कि ये मर्ज किस किस तरह से फैलता है।
जी, जैसा कि इसको आम जबान में एड्स भी कहते हैं,
जी जी,
तो ये HIV वायरस होता है जिसको ह्यूमन इम्यून डेफिशिएंसी वायरस, और इसके तरीके जो फैलने के हैं, एक तो अगर खून जो है एक बंदे से दूसरे में ट्रांसफर हो, तो दैट्स मोस्ट कॉमन जो पहले होता था पहले शुरू शुरू में जहाँ से. और उसके बाद ये जो पाकिस्तान की जो रिपोर्ट ज़्यादा आ रही हैं वहाँ पे जो लोग आईवी ड्रग्स यूज़ करते हैं इंजेक्टेबल ड्रग्स और उस पर नीडल्स शेयर करते हैं एक दूसरे के साथ, तो वो उस तरीके से एक से दूसरे में ट्रांसफ़र होता है. और दूसरा जो तरीका होता है जैसे वो सेक्सुअली ट्रांसमिशन होती है, जैसे जो मियां बीवी या कोई वैसे प्रोस्टिट्यूट्स हैं जो लोग उनके साथ कांटेक्ट होता है, अगर एक बंदे को है तो दूसरे के कांटेक्ट के साथ उनको ट्रांसफ़र हो सकता है. और तीसरा तरीका जो है कि जो अगर पेरेंट्स हैं माँ बाप हैं उनमें से कोई एचआईवी है, मोस्ट लाइकली जो मदर है वो एचआईवी डिजीज़ है, तो वो ट्रांसमिट कर सकती है अपने बच्चे को. तो ये तीन मेन तरीके हैं इसके ट्रांसफर होने के.
डॉक्टर साहब अभी आपने बताया कि एचआईवी है, जब एचआईवी का अगर इलाज ना किया जाए तो उसके बाद वो एक्टिव होता है और तब वो एड्स में तब्दील होता है, तो अगर वायरस सिर्फ एचआईवी है तो क्या उसका इलाज मुमकिन है?
जी बिल्कुल, आजकल तो इसका इलाज मुमकिन है और लोग जो उसी तरीके जैसा नॉर्मल जो डायबिटीज़ के लोग हैं, हाई ब्लड प्रेशर के लोग हैं, जैसे उनको ट्रीटमेंट अपनी लेनी पड़ती है, उसी तरह एचआईवी की भी ट्रीटमेंट है. अगर मरीज़ मुस्तकल अपनी ट्रीटमेंट इलाज करते रहें तो वो बिल्कुल जो आम नॉर्मल लोग हैं उन्हीं की तरह रहते हैं. और बल्कि एचआईवी जब अभी होता है शुरू में तो उस वक्त एड्स अभी नहीं होती, उस वक्त तो बंदे वैसे ही नॉर्मल होते हैं, आपको कोई किसी किस्म की इलामत भी नहीं बाज़ दफ़ा होती. लेकिन इवन जब एड्स आती है, एड्स का मतलब है उसको बहुत हम उसको कहते हैं एडवांस्ड एचआईवी डिजीज के, जो बहुत आगे तक फैल चुकी है, और उस टाइम के ऊपर भी इवन अगर इनका इलाज शुरू हो जाए तो वो कंट्रोल हो जाता है और उसके बाद फिर लोग अपने आम नॉर्मल लाइफ गुजार सकते हैं. और बहुत सारे मेरे पेशेंट्स हैं जो डायग्नोज उस वक्त हुए थे जब उनको एड्स हो चुकी थी, क्योंकि जब एचआईवी से लोग इन्फेक्टेड होते हैं पहले शुरू में तो कोई अलामत नहीं होती, मरीज को पता भी नहीं चलता. जब वो एड्स तक पहुंचते हैं उस वक्त उनको अपॉर्चुनिस्टिक इन्फेक्शन को कहते हैं, जो नॉर्मल लोगों को नहीं होती वो उनको होनी शुरू हो जाती हैं. जैसे एक खास किस्म का निमोनिया है वो सिर्फ जो एड्स के लोग होते हैं उन्हीं को होता है. ये जो फंगस इन्फेक्शन होती हैं, यीस्ट जिसे कहते हैं, कैंडिडा वगैरह, वो उन्हीं को होती हैं. तो उनसे बल्कि पता चलता है फिर लोग इनको हो सकता है इनको एड्स हो, फिर जब टेस्ट करते हैं वो निकलते हैं. उसके बाद जब वो ट्रीटमेंट पे जाते हैं, बहुत सारे ऐसे मेरे लोग हैं जो मरीज हैं जो जा चुके हैं और उसके बाद वो नॉर्मल जिंदगी अपनी गुजार रहे हैं.
तो डॉक्टर साहब अगर पाकिस्तानी माशरे को आप सामने रख के हमें बताएं तो ये बताइए कि वहाँ पर ये इलाज क्या हर शहर में हर जगह मौजूद है, और दूसरे नंबर पर कितना अफोर्डेबल है लोगों के लिए, आम लोगों के लिए?
पाकिस्तान में एक इदारा इसके लिए बना हुआ है, अभी मुझे उसका एग्जैक्टली नाम नहीं है, लेकिन ये सिंध में जो अभी एपिडेमिक हुई है रतोडेरो के एरिया में, वहाँ पे वो टेस्टिंग कर रहे हैं इसकी और वो इसका इलाज भी देते हैं. क्योंकि मरीज के लिए तो मुश्किल होगा इसका अफोर्ड करना, तो ये गवर्नमेंट लेवल पे जो भी मरीज हों उनको डायग्नोज करके स्क्रीनिंग करके और उसके बाद फिर उनको उनका इलाज किया जाए, ताकि जब इनका इलाज करते हैं और वायरल लोड अनडिटेक्टेबल हो जाता है जैसे वो नॉर्मल होते हैं
जी जी.
तो फिर वो मरीज के उस मरीज से फिर दूसरे को ट्रांसमिट भी नहीं होता. तो इसको रोकने का तरीका भी ये है कि जितने मरीज हों उनको डायग्नोज करके उनका इलाज किया जाए. और मेरे ख्याल में कि ये गवर्नमेंट के लेवल पे एक इदारा जो बना हुआ है वो ही इसको कर सकता है, अदरवाइज जो आम डॉक्टर हैं वो इसको उनके लिए ट्रीट करना इनको इसका ज़्यादा मुश्किल होता है.
डॉक्टर साहब ये बताइएगा कि इसकी स्क्रीनिंग कितना कॉम्प्लिकेटेड या पेचीदा अमल है, क्या आसान है बाकी मरज की तरह या फिर इसका ज़रा मुश्किल है स्क्रीनिंग?
स्क्रीनिंग तो एक्चुअली इसकी बहुत आसान है. अमेरिका में तो हम रूटीन में स्क्रीनिंग बहुत करते हैं, जैसे जितनी भी जो प्रेग्नेंट मदर होती हैं जब वो डिलीवरी के लिए आती हैं जैसी होती हैं उनको पहले सबसे पहले एचआईवी स्क्रीनिंग उनकी होती है सबकी. हमारे पास भी जब मरीज आते हैं तो इसका इस क्विक टेस्ट एक्चुअली बहुत जल्दी का टेस्ट हो जाता है, उसकी किट होती है और वो भी स्पेसिफिक जो स्क्रीनिंग के लिए लोग उनका इदारा बना है उनके जो वर्कर्स हैं वो जाएं और वो क्विकली दे कैन हैव अ कैंप्स उनको ना किसी एरियाज में जहाँ पे भी जाएं वहाँ पे एक कैंप लगे और जितने भी लोग उसके गाँव के या देश के एरिया के लोग हों उनको सबको वो स्क्रीन करें. और इसी तरह जल्दी इनको डायग्नोस होकर फिर उसकी ट्रीटमेंट भी हो सकती है।
डॉक्टर साहब, जैसे यहाँ पर बाहर के मुल्कों में एक जनरल आपका टेस्ट होता है हर साल, तो क्या अगर पाकिस्तान में भी यही तरीका शुरू कर दिया जाए और तमाम मरीज, तमाम लोग जो हैं वो साल में एक दफ़ा ज़रूर अपना टेस्ट करवाएं, तो क्या उसमें पता चल सकता है कि किसी को है एड्स?
रूटीन के टेस्ट जो होती है, जो नॉर्मल ब्लड वर्क होता है, उसमें तो हम एचआईवी का टेस्ट अमेरिका में तो रेगुलरली नहीं करते।
अच्छा।
अनलेस के किसी को कोई हाई रिस्क ना हो। अब जैसे मैंने कहा कि उस वहाँ पे जो हाई रिस्क मरीज हम उन्हीं को करते हैं जो या तो आईवी ड्रग यूज कर रहे हैं और नीडल शेयर करते हैं, या फिर जो उनका रैंडम जिनसी ताल्लुक या एक्सपोजर होता है रैंडम लोगों के साथ। जो रेगुलर नॉर्मल रहने वाले मियां बीवी हैं उनमें तो इसका चांस वैसे ही बहुत कम होता है, तो इसलिए उनको हम टेस्ट भी नहीं करते। तो जैसे यहाँ पे अमेरिका में जो गे पॉपुलेशन, गे लेस्बियन है
जी,
उनमें रिकमेंडेड है कि हर साल उनका टेस्ट हो और उनका हम हर साल उनका टेस्ट करते हैं। तो उस वजह से आपकी बात ठीक है, अगर रूटीन का टेस्ट किया जाए तो उसमें ईयरली एचआईवी का टेस्ट किया जाए रूटीन एग्जामिनेशन के साथ, तो उसमें डायग्नोस हो सकता है।
तो डॉक्टर साहब, जैसे आपने शुरू में बताया कि एचआईवी का जो वायरस है वो अगर एक्टिव ना हो तो वो एड्स में नहीं बदलता, तो नॉर्मली कितने अरसे बाद अगर किसी को भी एचआईवी का वायरस उसमें मौजूद है तो कितने अरसे बाद वो एक्टिव हो जाता है?
तकरीबन आपके 2 से 5-7 साल के अरसे में।
सही। और दूसरा ये बताइएगा,
थोड़े कुछ लोग ऐसे होते हैं कि जेनेटिकली उनको एचआईवी का जो वायरस है वो अगर इन्फेक्शन हो भी तो एड्स में कन्वर्ट नहीं हो सकता, लेकिन वो बहुत लो परसेंटेज है, बहुत कम लोग ऐसे हैं। तो कुछ मरीज मेरे पास
जी, उनकी कॉल ड्रॉप हो गई है, हम कोशिश करते हैं कि दोबारा हमारा रابطہ हो जाए, किसी वजह से उनकी कॉल ड्रॉप हो गई है। सामईन, आपने सुना कि डॉक्टर साहब ये बता रहे थे कि जिसको आप पाकिस्तान में कहते हैं कि फलां को बोतल लगी है, यानी उसको ड्रिप जिसको आप कहते हैं लगी है, उसके थ्रू भी अगर कोई शख्स ड्रग्स लेता है, मनशियात का इस्तेमाल करता है, तो वो एक शख्स की इस्तेमाल की हुई जो ड्रिप है उसका या वो जो सिरिंज है उसको अपने ड्रग्स इस्तेमाल करने के लिए, मनशियात के इस्तेमाल के लिए वो इस्तेमाल करता है बार बार, तो उससे भी आपको हो सकता है, खून की जो मुंतकिली है उससे भी आपको हो सकता है। जी, डॉक्टर साहब ने हमें फिर से ज्वाइन कर लिया है, हम उसी बात की तरफ आते हैं। डॉक्टर साहब, मैं ये पूछ रही थी कि जब एचआईवी का वायरस हो तो उसकी तो आपने कहा कि कोई अलामत नहीं होती, जब वो एड्स में बदल जाता है तो फिर उसकी क्या अलामत हैं जिससे अलार्मिंग अलार्म हो जाता है, होना चाहिए बंदे को कि वो जाए डॉक्टर के पास और जाकर उसका टेस्ट करवाए?
एक जो सबसे कॉमन होती है कि जैसे मुंह में, उसको हम थ्रश कहते हैं मेडिकल लैंग्वेज में, मुंह में एक सफेद कोटिंग होती है
जी,
तो बेसिकली वो यीस्ट इन्फेक्शन होती है, जो फंगस इन्फेक्शन।
जी, डॉक्टर साहब की कॉल किसी वजह से फिर ड्रॉप हो गई है।
हेलो
जी डॉक्टर साहब, आवाज आ गई आपकी, जी बोलिएगा, बताइएगा तफसील।
तो ये हम सब लोगों के नॉर्मली हमारे मुंह में फंगस होता है, ये वो हमारे साथ रहता है, नॉर्मल होता है। जब एचआईवी डिजीज जब एड्स की तरफ बढ़ती है तो उस वक्त वो फंगस जो है वो इन्फेक्शन करनी शुरू कर देता है, तो मुंह में वाइट कोटिंग जो है वो सबसे ऑलमोस्ट सबसे पहली अलामत होती है। हेलो
जी, जी डॉक्टर साहब, आवाज आ रही है आपकी।
हाँ जी, तो एक तो ये है कि जो मरीज को वैसे कुछ महसूस नहीं होता, सिर्फ मुंह में वाइट कोटिंग होती है,
सही,
तो उससे पता चलता है कि देयर इज चांस है कि इसको एड्स हो। और दूसरी जो एक जो कॉमन इन्फेक्शन में होती है वो एक खास किस्म का निमोनिया होता है जिसमें बहुत सांस चढ़ता है, वो और वो जो रूटीन की हमारी एंटीबायोटिक्स हैं उनको वो रिस्पॉन्ड नहीं करता, तो वो निमोनिया सिर्फ एड्स के लोगों को ही होता है या जो उस तरह के इम्यूनो कॉम्प्रोमाइज होते हैं उन्हीं को होता है।
तो डॉक्टर साहब, हमारी सोसाइटी में क्या इसको अब भी एक स्टिग्मा ही होना चाहिए? लोग क्यों बात नहीं करते इस पे, क्यों बिल्कुल, या फिर जो बाकी सोसाइटी के लोग हैं क्यों उनको राइंदा दरगाह समझ लेते हैं, तो क्यों इस पे बात नहीं की जाती जब इतने ज़्यादा केसेस आपने देखा कि एक जगह पे रिपोर्ट हुए हैं और ऐसे बहुत से केसेज हैं जो रिपोर्ट ही नहीं होते?
ये कल्चरल इशू है जिसकी वजह से ये होती है। अमेरिका में भी पहले ऐसे ही होता था, जब मैंने प्रैक्टिस शुरू की 90s में, तो उस वक्त यहाँ पे कॉन्फिडेंशियलिटी का एचआईवी के बारे में बहुत ज़्यादा होता था कि आप मरीज का टेस्ट भी नहीं कर सकते थे उसकी उसकी इजाज़त के बगैर, और किसी को पता नहीं चलता था, मरीज़ भी लोगों को नहीं बताते थे। लेकिन आहिस्ता आहिस्ता अब लोगों को आगाही हुई, अब जब से ही मरीज़ का जो डायग्नोस होता है तो सबसे पहले मेरी उसको वही रिकमेंडेशन होती है कि अपनी फैमिली को बताओ, और फैमिली को कॉन्फिडेंस में लेके सब लोग एज ए ट्रीट, क्योंकि इसमें इसका साइकोलॉजिकल इम्पैक्ट बहुत होता है।
सही।
कि मरीज के ऊपर बहुत ज़्यादा बर्डन होता है कि जब तक उसको सपोर्ट नहीं हो माशरे से, उसकी फैमिली से, उस वक्त तक वो ट्रीटमेंट की तरफ नहीं जाएगा। तो मेरी ये अपील होगी सब लोगों से कि अगर अब एचआईवी अगर किसी को हो जाती है डिजीज, तो उसको एक्सेप्ट करें, उसको एडमिट करें और उसको इनक्रेज करें ट्रीटमेंट के लिए, क्योंकि ये ओवरऑल माशरे के लिए बहुत बेहतर होगा। जितने मरीज हैं उनको हम ट्रीट कर सकें, अगर उनका इलाज हो जाए तो फिर ज़्यादा नहीं फैलेगी। अगर हमने उनका इलाज नहीं किया या लोग सामने नहीं आए डर के इसके कि भाई लोग क्या समझेंगे, स्टिग्मा है, तो वो इलाज भी नहीं करवाएंगे, टेस्ट भी नहीं करवाएंगे और वो आगे लोगों में फैलाते रहेंगे।
डॉक्टर साहब, आखिरी सवाल आपसे करूंगी कि हमारे सुनने वाले इस वक्त सामेईन जो हमारा ये शो सुन रहे हैं उनके लिए आप क्या कहना चाहेंगे कि वो किन बातों का ख्याल रखें जब भी वो डॉक्टर के पास जाएं, या जब भी कोई भी, जैसे आपने पहले बताया कि मनुष्यात के इस्तेमाल से, तो उनको किन किन एहतियाती तदाबीर का ख्याल रखना उनके लिए ज़रूरी है?
सबसे पहली तो आप किसी के साथ कोई शेयर नहीं करें नीडल्स या ब्लड प्रोडक्ट्स जहाँ पे भी चांसेस हो। जो लोग इवन ड्रग्स इस्तेमाल भी कर रहे हैं, जैसे हमें अमेरिका में इन्होंने शुरू किया हुआ एक सेफ नीडल प्रोग्राम
जी,
तो उसमें बाद दफा जो ड्रग्स यूज कर रहे हैं उनको वो क्लीन नीडल्स देते हैं कि ठीक है उन्होंने रुकना तो नहीं है, आप क्या कर सकते हैं, लेकिन एटलीस्ट वो नीडल्स शेयर नहीं करें एक दूसरे के साथ। इसी तरह जो एचआईवी का पेशेंट है उसके लिए खैर वो भी अपने टूथब्रश वगैरह जो रेजर्स ये चीज़ें शेयर नहीं करें। जब आप किसी हजाम के पास जाते हैं अपनी शेप वगैरह को लोग बनवाते हैं तो उसमें बहुत मेक श्योर कि वो रेजर जो है वो रीयूज ना हो, दोबारा इस्तेमाल नहीं हो, नया रेजर हो। सबसे पहली बात अच्छा तो ये होता है कि आप अपने खुद अपने
जी बहुत जी जी आपकी आवाज़ कट गई थी
जी। तो तीसरी बात है कि आपका जो सेक्सुअल एनकाउंटर है वो सवाए अपने मियां बीवी इज़दवाजी ताल्लुकात के किसी और रैंडम के साथ नहीं हो, क्योंकि आपको नहीं पता कि किसको एचआईवी डिजीज हो, जो पहले से हो अभी जाहिर नहीं हुई हो, और वहां से लोगों को फिर ये लग सकती है।
बहुत शुक्रिया डॉक्टर साहब, थैंक यू सो मच।
यू आर वेलकम। ओके जी, अल्लाह
हाफिज़।
अब हम शामिल करेंगे आपकी कॉल्स इस प्रोग्राम में। हमारी फोन लाइंस खुली हैं, डायल कीजिए हमारा टोल फ्री नंबर 0800-777-8789। तो फिर कॉल कीजिए और बन जाइए हमारे इस प्रोग्राम का हिस्सा।
जी इस वक्त हमारे साथ हैं रुबैका तारिक, उनसे हम बात करेंगे। जैसे हमने आपको कल भी बताया कि हम आपकी मुलाकात करवाएंगे उनसे, और वो हमें बताएंगी कि रमज़ान के महीने के दौरान किस किस्म की खुराक आपके लिए ज़रूरी है और सेहतमंद है और आपको कमज़ोरी से बचाती है। बहुत शुक्रिया रुबैका, आपने हमारे लिए वक्त निकाला।
अस्सलाम वालेकुम, सारे सुनने वालों को, जो सुन रहे हैं उन सबको माह रमजान बहुत बहुत मुबारक हो। बहुत शुक्रिया सादिया मुझे इस प्रोग्राम में शामिल करने के लिए।
जी रुबैका, सबसे पहले तो हमारे सुनने वालों को यही बताइए कि रोजा सेहत पर क्या असरात मुरतब करता है ओवरऑल?
इसके अंदर यह है कि रोजा जो है उसके माशाल्लाह बहुत ज्यादा फवायद है हमारे जिस्म के ऊपर। सबसे पहले तो ये है कि वो खून में शुगर की मकदार को बहुत अच्छे तरीके से बराबर रखता है, बहुत यानी उसको बहुत एतदाल में रखता है। अच्छा, फिर हार्मोनल इम्बैलेंसेस बहुत ज़्यादा बेहतर होते हैं जबकि हम रोज़ा रख रहे होते हैं। दिल के अमराज कहीं हद तक बेहतर हो जाते हैं क्योंकि रोज़ा रखने से ब्लड प्रेशर भी कंट्रोल में होता है, उसके अलावा चिकनाई की मकदार, कोलेस्ट्रॉल की मकदार खून में कंट्रोल में आती है, कम होती जाती है। हमारे दिमाग की सलाहियत को बेहतर तरीके सलाहियत को बेहतर बनाने के लिए रोज़ा बहुत अहम और मुफीद किरदार अदा करता है। फिर दूसरी बात यह है कि हमें सबको रोजे का हक अदा करना चाहिए। अगर हम रोजे का हक अदा करेंगे तो वजन को इतदाल में रखने के लिए भी रोजा बहुत मदद देता है। और जो आखिरी एक इम्पॉर्टेंट बात मैं बताऊंगी आपको, आगे इंशाल्लाह डिटेल में डिस्कस करेंगे कि रोजा हमारे मुदाफ़ती निज़ाम यानी कि हमारा इम्यून सिस्टम है ना, उसको भी बहुत मजबूत करता है।
बिल्कुल। और रुबैका, मैं चाहूंगी कि आप थोड़ा सा आसान जुबान में बताएं, हमारे सुनने वाले जो है बस दफा बहुत दूर दराज इलाकों से हमें कॉल्स भी करते हैं और सुन रहे होते हैं, तो उनको बस दफा इंग्लिश के लफ्ज़ समझ नहीं आते, तो मैं चाहती हूँ आसान जुबान में उनको यही बताएं कि किस तरह से हमारा जो निज़ाम है, मदाफती निज़ाम है या निज़ाम इन्हिज़ाम है, उस पर किस तरह से असरात मुरतब करता है रोज़ा।
اچھا متاثرین نظام یہ ہے کہ جو ہمیں بیماریوں سے بچانے والی جو طاقت ہے ہمارے جسم کی اس کو ہم امیون سسٹم کہتے ہیں, جو کہ میں متاثرین نظام کی بات کر رہی ہوں. یہ میں آپ کو بتاؤں گی کہ جب روزہ ہم رکھتے ہیں تو یہ ہمارے جسم, ہمارے جو روزے ہیں ماہ رمضان کے جس طرح 30 روزے ہیں, اس میں آہستہ آہستہ ہمارا جسم جو ہے وہ ہمارے جسم کے اندر سے ٹاکسنس کو ریمو ایک اسٹیج آتی ہے, جب ایک ٹائم آتا ہے جب ہمارے جسم کے اندر سے ٹاکسنس کو ہمارا جسم اسکن کے ذریعے, ہماری بڑی آنکھ کے ذریعے, ہمارے جگر, ہمارے گردے جو ہیں ان سب کو ٹاکسن کو جسم سے باہر نکالتے ہیں. اسی عرصے میں ہمارا جسم جو ہے وہ ہمارے جو خلیے ہیں سفید والے جو خلیے ہیں, جیسے آپ کو پتا ہے کہ خون میں دو طرح کے خلیے ہوتے ہیں, سرخ والے ہوتے ہیں سفید والے ہوتے ہیں. جو سفید والے خلیے ہوتے ہیں وہ ہمارے جسم کی طاقت کو بڑھاتے ہیں تاکہ ہم بیماریوں سے نجات حاصل کر سکیں. انفیکشن کو کنٹرول کرنے کے لیے ہمارے جسم کے سفید خلیے وہ بہت بہترین. تو اس عرصے کے اندر ایک ٹائم آتا ہے جب ہم روزہ رکھ رہے ہوتے ہیں تو وائٹ جو خلیے ہیں ہمارے سفید خلیے ان کی طاقت بہت بہتر ہوتی ہے, کیونکہ جسم ان کو بھی ساتھ ساتھ کیونکہ وہ ہر وقت کام کر رہے ہوتے ہیں تو اس میں وہ تھک رہے ہوتے ہیں, وہ ٹوٹ رہے ہوتے ہیں, تو ہمارا جسم روزے کی وجہ سے ان کو بہتر کرتا ہے, ان کو کمپلیٹ کرتا ہے, ان کو مکمل کرتا ہے, ان کو ٹوٹنے پھوٹنے سے بچاتا ہے, ان کو مضبوط کرتا ہے تاکہ وہ ہمارے جسم کے اس مدافعتی نظام کو مضبوط بنا سکیں.
جی ربیکا, یہ بھی بتائیں کہ روزے کے دوران پانی کی کمی کو کس طرح سے کنٹرول کیا جا سکتا ہے کہ آپ ڈیہائیڈریٹ نہ ہوں.
پانی کا یہ ہے کہ ایک تو ہمیں سحری کے اندر ایسی چیزیں ضرور لینی چاہیے, مرچ جو ہے پانی کی مقدار کا دھیان تو رکھنا ہی چاہیے, لیکن اس کا بھی یہ کہ ہمیں بہت زیادہ پانی ایک وقت میں سحری میں نہیں لے لینا چاہیے. اکثر یہ ہوتا ہے کہ ہمارے ذہن میں یہ ہوتا ہے کہ ہمیں بہت زیادہ پانی پی لینا چاہیے تو ہم زیادہ سے زیادہ پانی پینا شروع کر دیتے ہیں, اس کی وجہ سے ہمارا جسم پھول جاتا ہے. ایسا نہیں کرنا چاہیے, پانی آرام آرام سے تھوڑا سحری سے پہلے کچھ افطاری میں کر. افطاری کے بارے میں بتاتی ہوں, سحری میں جو چیزیں ہمیں لینی چاہیے اس میں دہی بہت بہتر ہے جو ہماری پیاس کو کنٹرول کرتا ہے. ہمیں نہیں چاہیے کہ ہم بہت زیادہ مرچ مسالے والے کھانے, نمک والے, تیز نمک والے کھانے, اس کے علاوہ بہت زیادہ چینی والے مشروبات نہیں, کیونکہ یہ سب پیاس کو بڑھاتے ہیں. اس سے بہت بہتر ہوتا ہے کہ ہم دہی بہت بہترین ہے جو ہمارا سالن, اگر ہم روٹی کے ساتھ کھا رہے ہیں تو اس میں مرچ مسالہ نمک تیز نہیں ہونا چاہیے. دہی کی لسی سم تھنگ, دہی کی لسی بہت بہترین ہے لینے کے لیے. اچھا اس کے بعد یہ کہ جب ہم افطار کریں تو افطاری کے اندر یہ ہے کہ پانی تو ظاہر ہمارے پاس ہے ہی, لیکن تنظیم بہت بہترین ہے. نمک اور اس کے اندر لیمو ڈال کے, وہ بھی نمک بھی اسے بہت تیز نہیں, لیکن نمک اس لیے ضروری ہوتا ہے کیونکہ سارا دن ہمارے ہمیں جو سویٹنگ ہوتی ہے, ہمارے جسم کی جو پانی خارج ہوتا رہتا ہے پسینے کے ذریعے, جو جسم میں کمی واقع ہو جاتی ہے, اس وقت وہ نمک اور جو لیمو ہے وہ پوری کر رہا ہوتا ہے. تو وہ بہت بہترین چیز ہے سنزین لینے کے لیے. اور اس وقت بھی یہ ہے کہ ایک دم سے بہت زیادہ پانی نہ پئیں, پانی ٹھہر ٹھہر کے آرام آرام سے پئیں, اور پھر کوشش کریں کہ افطار سے لے کے صحت تک 6 سے 8 گلاس پانی جو ہے وہ آپ کو مکمل کر لیں اور لے سکیں. اور بہت مرچ مسالے وہی بہت چکنائی والی چیزیں روزہ کھولتے ہی پکوڑے وغیرہ نہ کھائے دیں, کیونکہ یہ پھر اگین ہمیں زیادہ ڈیہائیڈریشن کا یہ پانی کی کمی کے موجب بنتے ہیں.
تو ربیکا, ورزش کے بارے میں کیا کہیں گی, ہلکی پھلکی ورزش روزے کے ساتھ ٹھیک رہتی ہے یا نہیں کرنی چاہیے؟
ورزش کا بہت زیادہ ایک ہے اس کے بارے میں, یہ ہے کہ بہت بہترین ہے ورزش. اگر پہلے تو یہ میرے کیونکہ ظاہر ہے جو بہت سارے سامعین ہیں سننے والے, ان میں بہت طرح کے لوگ ہیں, کچھ لوگ ڈائبٹیز کے مریض ہیں, کچھ لوگ جوڑوں کے درد میں مبتلا ہیں اور بہت ساری, لیکن جو روزہ رکھ رہے ہیں اس میں یہ ہے کہ پہلے تو ضرور دیکھیں کہ ان کے جو ڈاکٹر ہیں انہوں نے ان کو کتنی اس بات کی اجازت دی ہوئی ہے کہ نہیں. اچھا اگر تو دی ہوئی ہے تو بہت بہترین ہوتا ہے اثر, اور جو اثر کا ٹائم ہے نا اس وقت ورزش کریں, کیونکہ یہ وہ ٹائم ہوتا ہے روزے کی حالت میں جب جسم کی چربی دھلتی ہے. تو اچھا اس میں ورزش کرنے کے بہت بہتر ٹائم ہے, اور اس میں یہ ہے کہ اس کا بھی ورزش آپ نے ایسی جگہ پہ کرنی ہے جہاں پنکھا لگاؤ, کیونکہ پانی کی کمی آپ نے نہیں ہونے دینی مزید, یعنی کہ اگر آپ باہر کہیں کریں گے واک کے لیے نکل جائیں گے تو آپ کی طبیعت خراب ہو سکتی ہے, ظاہر پانی کی کمی مزید ہو جائے گی. دوسرا یہ ہے کہ اگر آپ جم میں جانا چاہ رہے ہیں تو وہاں پہ بھی پنکھا لگا ہونا چاہیے, اے سی ہے, تاکہ آپ کو پسینہ نہ آئے اور آپ کے اندر پانی کی کمی نہ ہو. تو ورزش اس وقت بہت بہترین ہے کرنے کے لیے, لیکن کچھ لوگ ایسے ہیں جو ان کو کمزوری محسوس ہوتی ہے وہ نہیں پہلے کرتے, تو وہ افطاری کر کے 2 گھنٹے کے بعد بالکل واک کے لیے جا سکتے ہیں اگر ان کی طبیعت اجازت دیتی ہے. تو بہترین ہے ورزش ضرور کرنی چاہیے جن جن کو ان کے جسم اجازت دیتے ہیں.
جی ربیکا, آخری سوال آپ سے کرنا چاہوں گی. آپ جیسا آپ جانتی ہیں پاکستان میں ایک بڑی تعداد جو ہے وہ ذیابیطس کا شکار ہے, تو اس کی مختلف قسمیں بھی ہیں, تو آپ کے خیال میں کیا ایسے مریض کو روزہ رکھنا چاہیے؟
اچھا डायबिटीज का ये कि जो बहुत ज्यादा कॉमन है उसमें तो एक टाइप वन है, यानी जो पहली किस्म है जिसके अंदर जिस्म के अंदर बिल्कुल भी इंसुलिन नहीं प्रोड्यूस हो रही होती, और ये जो मरीज होते हैं इनको अपनी जिंदगी ताहाल जिंदगी इंसुलिन के ऊपर रहना होता है, यानी वो इंसुलिन के इंजेक्शन लगाते हैं। तो ऐसे लोगों को तो डॉक्टर्स बिल्कुल मना करते हैं क्योंकि उनको डिहाइड्रेशन के बहुत ज्यादा इश्यूज हो जाते हैं, उनका ब्लड शुगर की मिजाज एकदम से ड्रॉप कर जाती है, इसकी वजह से बहुत कमजोरी महसूस करते हैं और वो बीमार हो जाते हैं, वो डायबिटिक कीटोसिस की तरफ चल जाते हैं। ये एक वो है टर्मिनोलॉजी है जो डायबिटीज के मरीजों के लिए होती है। टाइप टू में भी ये है कि मेरे बहुत सारे सुनने वाले ऐसे भी होंगे जो इंसुलिन पे होंगे, जो टैबलेट्स पे होंगे, जो दोनों पे होंगे, तो ये बहुत इंपॉर्टेंट है कि उनके डॉक्टर अगर उनको इजाजत दे रहे हैं तो वो रोजा रखें। देखिए कि अल्लाह ताला की तरफ से बहुत हुक्म है इस बात का, लेकिन अपनी सेहत अल्लाह ताला ने दिखाया कि अपनी सेहत के हिसाब से जो है वो आप रोजा रखें, अगर इजाजत मिलती तो जरूर रोजा रखें। और फिर वही है कि अगर इजाजत है तो अपनी सहेली के अंदर गंदम चाहते की चोकर वाली रोटी खाएं, साथ में आप अगर आपके कोलेस्ट्रॉल लेवल ठीक है, किसी वजह से आपको अंडे की कोई मनाही नहीं है, तो आप एक अंडा ले सकते हैं, साथ में आप जो सालन ले सकते हैं, सालन के अंदर जो भी दाल पकी हुई है या सब्जी है जैसे कद्दू है, टींडे हैं, आजकल की तो मौसम सरमा की बेहतरीन सब्जी है, इनका सालन है। अगेन जरूर यहाँ पे बात ध्यान में रखें कि चिकनाई भी ज्यादा ना हो और नमक मिर्च का इस्तेमाल भी खाने सालन के अंदर ज्यादा ना हो।
बहुत शुक्रिया
में पानी का।
जी जी, थैंक यू सो मच रबैका। ये थी रबैका तारिक, पाकिस्तान न्यूट्रिशन एंड डाइटिक्स सोसाइटी में क्लिनिकल डाइटिशियन कंसल्टेंट थी। बहुत शुक्रिया रबैका तारिक। जी, जैसा कि हमने आप लोगों से वादा किया था, हमेशा आपके लिए वक्त थोड़ा कम रह जाता है, लेकिन हमने आपको एक सवाल कहा था, उसका जवाब लेने के लिए हम चलते हैं विहाड़ी। अलादिता शाकिर ने हमें कॉल की है। जी अलादिता शाकिर साहब, क्या कहेंगे आप?
जी मैडम, आपने बड़ा अच्छा टॉपिक रखा है, उसमें जो है ना अकलीतों के जो हीरोज हैं उनको भी सिलेबस में शामिल करना चाहिए, क्योंकि वो भी पाकिस्तानी हैं और उनके फंडामेंटल राइट्स भी हैं कि उनको शामिल किया जाए। कोई भी अच्छा काम करे उसको जो है ना पूरी बराबरी देनी चाहिए, बिल्कुल ये उनको पूरा हक होना चाहिए कि कोई भी अच्छा काम करे, जो कोई भी हीरो हो उसका ताल्लुक पाकिस्तान से हो, क्योंकि पाकिस्तानियत पहले है और बाद में मजहब है, उनको मिलनी चाहिए।
बहुत शुक्रिया, थैंक यू सो मच अलादिता शाकिर साहब। नजर मोहम्मद ने हमें ज्वाइन किया है खैबर पख्तूनख्वा से। अस्सलाम वालेकुम।
वालेकुम सलाम।
जी आप बताइए, आप क्या कहना चाहेंगे?
अकलियतों के बारे में आप बात कर रहे हैं, अकलियती बरादरी जो है ये हमारे भाई है, इन्होंने पाकिस्तान के हक में वोट दिया है, इनके साथ मुकम्मल कोऑपरेटिव किया जाना चाहिए। हेलो।
जी, जी जी बिल्कुल सुन रहे हैं हम आपकी बात। कही
दूसरी बात ये डॉक्टर साहब से मेरा एक अपना जाती सवाल है।
जी बोलिए।
ये हमारी नवासा हुआ है, एक महीना हो गया है, उसकी माँ की दूध नहीं है।
तो जी जी डॉक्टर साहिबा तो इस वक्त वो कंसल्टेंट थी, हमारे साथ थी, खुराक के बारे में बता रही थी कि कौन सी खुराक अच्छी होती है और किस तरह से आप पे वो असरात मुरतब करती है। बहुत शुक्रिया आपका। आप यूँ कीजिए कि आप अपने इलाके में जो गायनेकोलॉजिस्ट है आप उसके पास लेके जाइए उनको, और उनसे पूछिए कि अब आप क्या कर सकते हैं इस सिलसिले में। बहुत शुक्रिया आप लोगों का। ज़मीन, हमने आपसे कहा था कि आप हमें 0800 पे कॉल कीजिए, बल्कि पूरा नंबर बताती हूँ, 0800 777 789 पर, और हमें बताइए जैसा कि हमने आपको कुछ देर पहले रिपोर्ट सुनवाई अकलियतों के मुतालबात के बारे में, कि उनका ये कहना है कि स्कूलों में इस्लामियात के साथ साथ उनकी मजहबी कुतब जो हैं वो भी शामिल की जाएँ। तो आपसे यही सवाल हमने पूछा था कि आपके ख्याल में उनका ये मुतालबा दुरुस्त है या नहीं। हमें जो भी कॉलर्स, बल्कि मुझे यकीन है हमें जितने भी कॉलर्स कॉल करते हैं, जब भी हम उनसे ऐसा कोई भी सवाल करते हैं, हमेशा उनका ये कहना होता है कि बिल्कुल ऐसा ही करना चाहिए, मुझे समझ नहीं आती फिर वो कौन से लोग हैं जो ये समझते हैं कि लोगों को उनके हकूक ना दिए जाएं। क्योंकि जो जिन लोगों से भी हमने बात की उनका यही कहना था कि पाकिस्तान में रहने वाला हर शहरी पाकिस्तानी है और हर एक को बराबर के हकूक मिलने चाहिए। और अभी आपने डॉक्टर साहिबा ने जो बातें की हैं, इससे पहले डॉक्टर साजिद ने, उनकी बातें भी आपने सुनी होंगी। तो आपने जब भी डॉक्टर के पास जाना है आपने इस बात का ख्याल रखना है कि सिरिंज वो नई इस्तेमाल कर रहा है, अगर कोई मनशियात का इस्तेमाल करता है तो भी उसने देखना है कि वो किसी और की इस्तेमाल की हुई सिरिंज का इस्तेमाल ना करे। और जब भी इंतकाल खून हो तो वो ये देखे कि कहाँ से खून लिया गया है, कि खून बाकायदा टेस्ट किया हुआ है। इन तमाम चीज़ों का अपने ख्याल रखना है। और इसके अलावा जिस चीज़ का ख्याल रखना है वो हजाम के पास जाते हुए आपने ये देखना है कि क्या वो नया ब्लेड इस्तेमाल कर रहा है, तो इस चीज़ का अपने ख़ास ख्याल रखना है। अगर आप समझते हैं कि वो नहीं करेगा नया ब्लेड तो आप अपने घर से साथ लेके जाएं, तो इससे भी HIV का मर्ज़ फैल सकता है। जी तो ان تمام باتوں کا آپ نے خیال رکھنا ہے اور دوسرے نمبر پہ بات کرنی ہے. اگر کسی کو خدا نخواستہ یہ مرض لاحق ہو جاتا ہے تو آپ اپنے گھر والوں کو بتائیں, اس میں کوئی شرمندگی کوئی نہیں. جس طرح باقی مرض ہیں اس طرح یہ مرض بھی ہے, اسی طرح سے یہ بھی پھیلتا ہے. اور ابھی آپ نے بات چیت سنی, جو نیوٹریشنسٹ تھیں ان کا یہ کہنا تھا کہ سحری میں اگر آپ دہی کھائیں اور اس کے لسی بنا کے پئیں تو وہ آپ کے جسم میں پانی کی کمی نہیں ہونے دے گا. چترال سے ہمیں کال کی تھی شفا محمد نے, ان کی کال ڈراپ ہو گئی ہے, تو آپ ہمیں کال کر سکتے ہیں. تھوڑا سا ٹائم ہے ہمارے پاس, ہو سکتا ہم محض ایک کال لے سکیں اور ہو سکتا ہے اب ہم اور کوئی کال نہ لے سکیں. تو ہم آپ کو خوراک کے بارے میں وہ بتا رہی تھی. ربیکا تاری کا یہ کہنا تھا کہ زیادہ تیز مسالوں والی چیزیں آپ نہ کھائیں, زیادہ فرائیڈ چیزیں آپ نہ کھائیں, نمک ذرا سا کم رکھیں, اور ان تمام چیزوں سے آپ کی صحت جو ہے وہ بھی برقرار رہتی ہے. بلکہ نہ صرف صحت برقرار رہتی ہے, جیسے آپ سمجھتے ہیں کہ گاڑی میں کچرا ہو جاتا ہے چلتے 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 اور اس کو ایک کلینزنگ کی ضرورت ہوتی ہے, اس طرح باڈی کو بھی کلینزنگ کی ضرورت ہوتی ہے. اس کے ساتھ ہی ہمارے آج کا شو کا وقت ختم ہوتا ہے. سعدیہ برانجا اور ندیم یعقوب کو اجازت دیجیے. ہماری ایڈیٹر تھیں بہجت جلانی. اگلے ہفتے کو پھر حاضر ہوں گے, تب تک کے لیے خدا حافظ.